الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وخلدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد عن انس بن مالك رضي الله تعالى عنه ان رسول الله صلى الله عليه وسلم قال لا تباغضوا ولا تحاسدوا ولا تدابروا مسلم عباد الله اخوانا ولا يحل لمسلم ان يهجر اخاه فوق ثلاث ليال. جو طریقی اور اس کا تھوڑا سا بیان اتہاس کا ہوا تھا اس کا تکملہ آج کرنا ہے. حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ جو نبی کریم صلی اللہ علیہ وسلم کے خاص خدام ہوتے ہیں وہ روایت کرتے ہیں کہ رسول کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا اللہ تباغضوا سارے مسلمانوں کو خطاب کیا کہ آپس میں ایک دوسرے سے دور رکھو ولا تحاسدوا اور ایک دوسرے سے حسد نہ کرو ولا تدابروا اور ایک دوسرے سے کچھ نہ پھیرو مقبول عباد اللہ اخوانا اور اللہ کے سب اللہ کے بندے بن جاؤ جو آپس میں بھائی بھائی ہو. ولا يحل للمسلم ان يهجر اخاه فوق ثلاث ليال اور کسی مسلمان کے لیے حلال نہیں ہے کہ وہ اپنے بھائی کو چھوڑے رکھے تین راتوں سے زیادہ. یہ ہے حدیث کا ترجمہ اور یہ حدیث متعدد احکام پر مشتمل ہے. اس میں رسول کریم صلی اللہ علیہ وسلم نے ہماری آپ کی بھلائی کے لیے بہت سی ہدایتیں عطا فرمائی ہیں جن میں سے پہلی ہدایت کا بیان پچھلے دنوں میں الحمدللہ جسے قدر تفصیل کے ساتھ ہوا اور وہ یہ ہے کہ بغض نہ رکھنا. بغض کسے کہتے ہیں اور وہ کیسے پیدا ہوتا ہے, اس کا علاج کیا ہے, یہ تفصیل پچھلے بیان میں الحمدللہ ہو چکی ہے. دوسرا حکم جو اس حدیث میں دیا گیا ہے وہ یہ ہے کہ ایک دوسرے سے حسد رہتا ہے. نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له أشهد أن سيدنا وخلقنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا عن بابا عن انس بن مالك رضي الله تعالى عنه ان رسول الله صلى الله عليه وسلم قال لا تباغضوا ولا تحاسدوا ولا تدابروا وكونوا عباد الله اخوانا ولا يحل لمسلم ان يهجر اخاه فوق ثلاث ليال. في هذه الحياه دي بڑی تھی اور اس کا تھوڑا سا بیان اتحاد سے ہوا تھا. اس کا تکملہ آج کرنا ہے. حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ جو نبی کریم صلی اللہ علیہ صلی اللہ علیہ وسلم کے خاص قدام میں سے ہیں, وہ روایت کرتے ہیں کہ رسول کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا اللہ کا باغ سارے مسلمانوں سے خطاب کیا کہ آپس میں ایک دوسرے سے بغض نہ رکھو, ولا تحاسد اور ایک دوسرے سے حسد نہ کرو, ولا تدابر اور ایک دوسرے سے کچھ نہ پھیرو, بقوم عباد اللہ اخوانا اور اللہ کے سب اللہ کے بندے بن جاؤ جو آپس میں بھائی بھائی ہو, ولا يحل للمسلم ان يحجر اخاه فوق ثلاث ليال. اور کسی مسلمان کے لیے حلال نہیں ہے کہ وہ اپنے بھائی کو چھوڑے رکھے تین باتوں سے زیادہ. یہ حدیث کا ترجمہ اور یہ حدیث متعدد احکام پر مشتمل ہے. اس میں رسول کریم صلی اللہ علیہ وسلم نے ہماری آپ کی بھلائی کے لیے بہت سی ہدایتیں عطا فرمائی ہیں, جن میں سے پہلی ہدایت کا بیان پچھلے دنوں میں الحمدللہ اسی قدر تفصیل کے ساتھ ہوا, اور وہ جو ہے تو بغض نہ رکھیں. بغض کسے کہتے ہیں اور وہ کیسے پیدا ہوتا ہے, اس کا علاج کیا ہے, یہ تفصیل پچھلے بیان میں الحمدللہ ہو چکی. دوسرا حکم جو اس حدیث میں دیا گیا ہے وہ یہ ہے کہ ایک دوسرے سے حسد نہ کرو, اور یہ حسد ایسی خبیث قسم کی بیماری ہے, اللہ تعالیٰ ہر مسلمان کو اس سے محفوظ رکھے کہ انسان کی دنیا اور آخرت دونوں کو تباہ کر دے. اس لیے نبی کریم صلی اللہ علیہ وسلم نے بڑے اہتمام کے ساتھ یہ فرمایا کہ حسد نہ کرو ایک دوسرے. یہ بیماری ایسی ہے کہ کبھی نہ کبھی انسان اس میں مبتلا ہو ہی جاتا ہے, اور ایسی بیماری ہے کہ اس کا تعلق انسان کے دل سے ہے. لہذا ظاہر اپنے اعضاء و جوارح سے ظاہر بھی نہیں ہوتی, اندر چھپی رہتی, اور اندر ہی اندر انسان کو دین سے کھوکھلا کرتی رہتی ہے. بہت سی بیماریاں ایسی ہوتی ہیں کہ جن کے اثرات ظاہر ہوتے نظر آنے لگتے ہیں, آدمی کو پتہ چل جاتا ہے کہ میں بیمار ہوں, تو اس کی کوئی علاج کرتا ہے, کوئی تدبیر کرتا ہے, شفا ہو جاتی ہے. لیکن بعض بیماریاں ایسی ہیں کہ جو اندر ہی اندر پرورش پاتی رہتی ہیں, ظاہر میں اس کے اثرات نظر نہیں آتے, تو وہ بیماریاں زیادہ خطرناک ہوتی ہیں. ایسے وقت میں پتہ چلتا ہے جب سے ان کا علاج مشکل ہو جاتا ہے. تو یہ بیماری بھی ایسی ہے. بڑے بڑے مستقل پرہیزگار نظر آنے والے لوگ عبادت اور زہد کے پیکر, جن کی ظاہری زندگی عبادت میں, طاعات میں, نماز میں, روزوں میں, اللہ کی عبادت میں گزر رہی ہے, بکثرت وہ بھی اس بیماری میں مبتلا ہوتے ہیں, ہو جاتے ہیں حسد کی بیماری. اس لیے نبی کریم صلی اللہ علیہ وسلم بڑے اہتمام کے ساتھ اس سے بچنے کا حکم دیا. تو پہلے یہ سمجھنا چاہیے کہ حسد ہے کیا چیز, اور اس سے کیا نقصانات ہیں, اس سے بچنے کی تدبیر کیا ہے, کس طرح آدمی اس گناہ سے محفوظ رہ سکتا ہے. سوچا تاری نے سمجھ لیا کہ حسد کا مطلب ہوتا ہے کہ کسی دوسرے شخص کے پاس کوئی نعمت نظر آئی تو دل میں اس سے ایک جلن پیدا ہوتی ہے کہ یہ اس کو کیوں ملی, اور دل میں یہ خواہش پیدا ہوتی ہے کہ یہ اس سے چھن جائے. اس کا نام حسد. بعض اوقات تو خواہش یوں ہوتی ہے کہ جو نعمت اس کو ملی ہوئی ہے مجھے بھی مل جائے, اس کے پاس بھی رہے مجھے بھی مل جائے. اس کو تو کہتے ہیں رت یا رکتا عربی زبان. یہ کوئی گناہ نہیں. ایک خواہش ہے دل میں پیدا ہوئی کہ اس کو بھی ملی ہوئی ہے مجھے بھی مل جائے. اگرچہ دنیاوی معاملات میں یہ خواہش بھی کوئی زیادہ پسندیدہ نہیں, لیکن بہرحال یہ گناہ بھی نہیں. لیکن حسد کے اندر ہوتا یہ ہے کہ کسی شخص کے ساتھ کوئی عداوت ہے, دشمنی ہے, بغض ہے, اور اس بغض کی وجہ سے بعض اوقات دل میں یہ خواہش پیدا ہوتی ہے کہ اس کو جو دولت مل گئی تو ملی اس سے مل جائے, مجھے ملے یا نہ ملے اس سے بحث نہیں, اس کے پاس نہیں رہنی چاہیے, اس سے چن جانی چاہیے. یہ حسد. اور جو پیدا ہوتا ہے بعض اوقات تو کسی شخص سے بغض ہوتا ہے, عناد ہوتا ہے, دشمنی ہوتی ہے, عداوت ہوتی ہے, تو اس کے کو کوئی خوشی ملے, اس کی کوئی عزت ہو, اس کے پاس دولت آئے, اس کو کوئی راحت ملے, اس سے تکلیف ہوتی ہے. تو میں تو چاہ رہا تھا کہ اس کو تکلیف پہنچے, میں تو چاہ رہا تھا کہ یہ ذلیل ہو, اس کے بجائے اس کو راحت مل رہی ہے, عزت مل رہی ہے, شہرت مل رہی ہے, تو عداوت کی وجہ سے اس کے دل میں تکلیف پیدا ہوتی ہے اور پھر چاہتا ہے کہ اس کی نعمت ظاہر ہو جائے, ختم ہو جائے. اور خاص خاص اس کا منشا ہوتا ہے انسان کا اپنا تکبر. تکبر یہ کہ چاہتا یہ تھا کہ میں سب سے زیادہ بڑا رہوں, میں سب سے زیادہ ممتاز رہوں اور میرا سکہ چلے. دوسرے آدمی کو یہ نعمت مل گئی تو اندیشہ ہے کہ بجائے میرے لوگ اس کو بڑا سمجھیں گے اور مجھے بڑا سمجھا چھوڑ دیں. اگرچہ عداوت کوئی نہیں, دشمنی کوئی نہیں, لیکن دماغ میں یہ خرچ ہے کہ ساری دنیا سے زیادہ میں بڑا بنوں, میں اونچا ہوں, میرا بول بالا ہو, میرا سکہ چلے, لوگ میری عزت کریں, میری شہرت ہو. تو جب یہ خیال ہے کہ ساری مجھے سب سے زیادہ بڑا ہونا چاہیے, تو دوسرے شخص کے پاس اگر کوئی نعمت آ گئی ہے, اس کو پیسہ زیادہ مل گیا, دولت زیادہ مل گئی, اچھا مکان بنا لیا, اچھی کار لے لی, اچھا لباس پہننے لگا, لوگوں میں اس کا نام ہو گیا, لوگوں میں عزت ہو گئی, شہرت ہو گئی, تو اب اس بات کا دل میں رنج ہوتا ہے کہ یہ شہرت تو ذرا عزت میرا حق تھا, اب مل گیا اس کو, یہ دولت مجھے ملنی چاہیے تھی, مجھے بڑا ہونا چاہیے تھا, اس کے بجائے اس کو مل گئی ہے. تو اس واسطے یہ تکبر کی وجہ سے پیدا ہوتا ہے. دو بنیادی اس کی جڑیں ہیں, یا تو کسی کی دشمنی اور عداوت, یا اپنا تکبر, میری بڑائی ہونی چاہیے. اس کے برخلاف جب دوسرے کو نعمت ملتی ہے تو اس سے دل رنجیدہ ہوتا ہے اور تکلیف ہوتی ہے. یہ ہے بنیادی سبب جس سے حسد پیدا ہوتا ہے. اور ہے اتنی بڑی بیماری کہ درحقیقت اگر غور کرو تو حسد کا مطلب ہے اللہ جل جلالہ کی تقدیر پر اعتراض کرنا. یہ تو اللہ تبارک و تعالیٰ ہے دینے والے, کوئی دنیا میں کسی کو کچھ نہیں دے سکتا. ساری مخلوق, ساری کائنات مل کر کسی فرد واحد کو نفع پہنچانا چاہے تو پھر ساری کائنات مل کر بھی نفع نہیں پہنچا سکتی جب تک کہ اللہ جل جلالہ کی مشیت. ساری کائنات مل کر کسی کو ذرا نقصان پہنچانا چاہے کوئی نہیں پہنچا سکتا, کوئی طاقت نہیں ہے جو کسی کو نقصان پہنچا دے جب تک اللہ جل جلالہ کی مشیت. اسی نے سب کی رزق مقرر کیے ہوئے ہیں, اسی نے سب کی عمریں مقرر کی ہوئی ہیں, اسی نے سب کے صحت کا معیار مقرر فرمایا ہوا ہے. جو کچھ ہے تقسیم اسی کی ہے. قرآن کریم فرماتا ہے کہ نحنو رفقنا بینہم معیشتہم فی الحیات الدنیا, ہم نے ان لوگوں کے درمیان تقسیم کی ہے ان کی دنیاوی زندگی کے اسباب, لوگوں کے درمیان تقسیم کیے ہیں. ورفعنا بعضہم فوق بعض درجات, اور ایک کو دوسرے پر درجے کے اعتبار سے توفیق دی ہے, کوئی زیادہ ہے کوئی کم ہے. یہ تو ہماری کی ہوئی تقسیم ہے. تو اللہ جل جلالہ کی کی ہوئی تقسیم ہے کہ کسی کو پیسہ زیادہ دے دیا, کسی کو صحت زیادہ عطا فرما دی, کسی کو شہرت زیادہ دے دی, کسی کو اور کسی چیز کے اندر توفیق عطا فرما دی. یہ اللہ جل جلالہ کی تقسیم ہے. वो नहीं जानता है कि किस बंदे को क्या चीज देनी चाहिए, किस वक्त देनी चाहिए, कितनी देनी चाहिए। वो अल्लाह के दयालु हो ये वही देता है, वही तकदीर करता है। तो अल्लाह ताला फरमाते हैं कि वो कि जो सब दुनिया तलब करता है, दुनिया मांगता है, तो हम जिसको चाहते हैं, जितना चाहते हैं और उसी को उतना आता बना लिमन नशाओ लिमन नूरी कुरान शरीफ में है कि हम जिसको चाहते हैं उसको जितना चाहते हैं वो आता फरमाते हैं। ये नहीं कि जिससे जितना मांगा वो सब दे दिया, इसलिए कि पता है कि हर आदमी के नफ्सियात और उसके उसके उसकी फितरत से हम वाकिफ हैं कि इसको कितना देना चाहिए, कितना जोर इसको दिया जाएगा तो फायदामंद होगा और उससे ज्यादा दे देंगे तो उसको हला कर बर्बाद कर देगा। तो हमने फैसले किए हुए हैं, कोई इंसान ये फैसला नहीं कर सकता कि इसको कितना मिलना चाहिए। अब अगर कोई शख्स ये कह रहा है कि फलां को क्यों मिला, फलां को क्यों मिला, फलां चीज क्यों मिली, तो ये अल्लाह के जलालुहू की हुई तकसीम और तकदीर पर एतराज कर रहा है कि अल्लाह ने ये फैसला क्यों किया। अल्लाह की तकदीर पर एतराज है अल्हम्दुलिल्लाह। तो ये अल्लाह तबारक व तआला की शान कुदरियाई है, निजाम रबूबियत में दखल अंदाज हुआ। तुम क्या जानो इसको कितना मिलना चाहिए था, क्या मिलना चाहिए था। एतराज हकीकत में ये एतराज है अल्लाह की तकदीर पर, इसीलिए फरमाया बोला कि तमन्ना उल्मा फजल अल्लाह बाबा अला बाब। तमन्ना ना करो इस बात की कि अल्लाह ने किसी को किसी पर तोहफे दे दिए तो तुम उसको तमन्ना करने बैठ जाओ कि उसको क्यों मिला, मुझे क्यों ना मिला। ये अल्लाह जल्ला जलालहू की तकदीर है, उस पर एतराज करने का किसी मखलूक को हक नहीं जानता। वही जानता है कि किसके हक में क्या मुसीब था, कितना मुसीब था। अगर तुम्हारे सुकून फैसला कर दिया जाए तो तुम दुनिया के अंदर फसाद फैला दो, तुम्हें नहीं पता कि इसको क्या चीज मिलनी चाहिए। बच्चा है छोटा सा, वो उसको खाने का मजा आ रहा है तो मांगता जाता है कि मुझे और दो, मुझे और दो, मुझे और दो। लेकिन बाप जानता है कि ये छोटा बच्चा है, इसका मैदा जरूर है, और ज्यादा देंगे तो इसको बदहजमी हो जाएगी, हैजा हो जाएगा, बीमारी लग जाएगी, इस बात उसको नहीं देते। और जिसका मैदा कमी है उसको और दे देते हैं। तो किसी को अल्लाह ताला ने कुछ अदा फरमा दिया, किसी को कुछ अदा फरमा दिया, उसको इस पर एतराज का हक नहीं। और हसद करने वाला ये एतराज करता है अल्लाह तबारक व तआला की तकदीर। तो ये इतना बड़ा गुनाह है कि अल्लाह के लग रहा की निजात रुबूबियत में दखल अंदाजी है, उसकी तकदीर पर एतराज है, उसकी तकदीर पर एतराज। ये इतनी खतरनाक और संगीन बात है। इसीलिए फरमाया हदीस में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने الحسد الحسد يأكل الحسنات كما تأكل النار الحطب او كما قال صلى الله عليه وسلم। यह हसद इंसान की नेकियों को इस तरह खा जाता है जैसे कि आग लकड़ी को खाती है। जिस तरह आग लकड़ी को खा जाती है, जलाकर राख कर देती है, हसद इंसान की नेकियों को जलाकर राख कर देता है। अच्छी खासी नेकियां की हुई है, इबादतें की हुई है, नमाजें पढ़ी हुई है, रोजे रखे हुए हैं, जिक्र किया हुआ है, तस्बीह की हुई है, लेकिन हसद में मुबतला हो गया तो उस हसद के नतीजे में ये नेकियां जो है बदाओकात बर्बाद हो जाती है। अल्हम्दुलिल्लाह अल्लाह ताला हर मुसलमान को नफरत। हसद नेकियों को इस तरह खा जाता है जिस तरह आग लकड़ी को खा जाती है। ये रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम का इसके बरखिलाफ अगर हसद ना हो, अल्लाह ताला इंसान का सीना हसद की बीमारी से पाक रखे, तो अल्लाह के बारे में बताने की फजीलत भी बहुत बड़ी बयान करवाई। ये जो कहा कि नेकियों को खा जाता है हसद, वो इस वजह से कि जिससे नकली इबादतें आप करते हैं कोई, तो नकली इबादत का मतलब होता है कि अगर आदमी करे तो सवाब मिलता है, ना करे तो कोई गुनाह नहीं, आखिरत में पकड़ नहीं लेगी। एक आदमी फल करो कि ताजिक नहीं पड़ता, इशराक नहीं पड़ता, अल्लाहीन नहीं पड़ता, तो आखिरत में उससे पकड़ नहीं होगी कि तुम्हें ताजिक को नहीं पड़ता, इशराक को नहीं पड़ेगी, अल्लाहीन को नहीं पड़ेगी। फर्ज नमाज की पकड़ है, नफल नमाज की पकड़ नहीं।
लेकिन अगर हसन करता है तो हसन की बड़ी जबरदस्त पकड़ है, उसका बड़ा जबरदस्त गुनाह है, तो गुनाह से बचना ये ज्यादा बड़ी बड़ी अहमियत की बात है बनस्पत इसके नकली की बात है इंसान करे। इसलिए फरमाया कि हसन अगर करोगे तो आप एक तरफ पढ़ रहे हो नकले और दूसरी तरफ कर रहे हो हसन, तो ये हसन क्या तुम्हारी नकली की बातों को खा जाएगा, ये तुम्हारी हसनात को खा जाएगा, नेकियों को खा जाएगा। इस वास्ते के नफल पढ़ना वाजिब नहीं था, हसद से बचना वाजिब। और अगर हसद से बच गए चाहे नफल ज्यादा नहीं पड़ी, और गुनाह से बच गए अल्लाह ताला के मुझे मुकर किए हुए गुनाहों से महफूज रहकर जिंदगी गुजारी, चाहे नफली इबादतें ज्यादा नहीं थी, नमाजें ज्यादा नहीं पड़ी, नफली नफली रोजे नहीं रखे, तो आखिरत में इंशाल्लाह नजात हो जाए। एक हदीस आती है मुकद अहमद में अली हजरत अनस रजी अल्लाह तआला से मरवी है, फरमाते हैं कि एक मरतबा में मस्जिद नबवी में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ बैठा हुआ था, तो आपने अचानक फरमाया कि देखो अभी एक शख्स इस रास्ते से आएगा, जो सब इस रास्ते से आएगा वो अहले जन्नत में से होगा, जन्नती होगा। अभी कोई आदमी सामने नहीं था, लेकिन फरमाया कि अभी इस रास्ते से एक आदमी आएगा वो जन्नती होगा। अगर अनस फरमाते हैं कि हमारे दिल में बड़ा इश्तियाक पैदा हो गया कि कौन आदमी आता है तफ़सीर तफ़सीर जिसके लिए रवैया करीम सल्लल्लाहु अलैहि वसल्लम पहले ही से पेशीन गोई फरमाई कि आदमी आएगा जन्नती होगा। थोड़ी देर में देखा कि एक शख्स दाखिल हुआ उसी रास्ते से, एक साहब आए, उन्होंने वजू किया था ताज़ा ताज़ा, और उनके चेहरे और दाढ़ी से वजू के पानी के कतरे टपक रहे थे, और हाथ में जूते थे। इस हालत में वो दाखिल हुए आकर मस्जिद में, हजूर अब्दुल खान की खिदमत में बैठे तो नमाज वमाज पड़ी होगी, तो जब वो उसके जाने लगे तो एक साहब है अब्दुल्लाह इब्न अमर रज़ी अल्लाह तआला अन्हु, हसन इब्न अफान से उनके दिल में यह ख्याल पैदा हुआ कि हजूर अक्सर सल्लल्लाहु अलैहि वसल्लम ने इस शख्स के लिए इतनी बड़ी फजीलत बयान फरमाई कि गवाही देती कि जन्नती है, तो प्रजन ये क्या अमल करते होंगे, या अगर मैं इनके साथ जाकर देखूं कि ये क्या अमल करते हैं जिसकी वजह से अल्लाह ताला ने इनका रुतबा इतना ऊंचा बनाया कि इतने लोग बैठे हुए थे, किसी के बारे में आपने ये फरमाया और जो कहा कि जो आदमी आएगा वो जन्नती होगा, तो देखना चाहिए कि क्या अमल करते हैं, क्या खास उनकी जिंदगी में बात है जिसकी वजह से अल्लाह ने उनको ये इम्तियाज दिया। अब अल्लाह के अमर रज़ी अल्लाह अन्हु जो साथी हैं ये वो हैं जो इतने इबादत गुजार थे कि रोज रोजे रखा करते थे और सारी रात ताजुब पढ़ा करते थे। हदीस में आता है यहाँ तक कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने बुलाकर इनको एक दिन समझाया और कहा कि अब्दुल्लाह मुझे पता चला है कि तुम सारी रात नमाज पढ़ते हो और सारा दिन रोजे रखते हो, तो उन्होंने कहा या रसूल्लाह मैं ऐसा करता हूँ। कहा कि नहीं, ऐसा नहीं करना चाहिए, तुम्हारी जान का भी हक है, तुम्हारे ऊपर तुम्हारे घर वालों का भी हक है, तुम्हारी आँख का भी हक है, लिहाजा कुछ सोया करो, कुछ नमाज पढ़ा करो और रोजे सारे महीने में तीन दिन रोजे रखा करो। उन्होंने क्या या रसूल्लाह पढ़ा तो और रखने को दिल चाहता है, कहा कि अच्छा और पढ़ा लो, कहा कि या रसूल्लाह और रखने को दिल चाहता है, कहा और पढ़ा लो, यहाँ तक क्या करो फरमाया कि अच्छा एक दिन रोजा रखो एक दिन छोड़ लो, इस तरह रोजा रखा। तो इतने इबादत गुजार थे कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम बाकायदा फरमाइश कर करके ज्यादा रोजे रखने की और ज्यादा इबादत करने की इजाजत तलब की थी। जब इन्होंने सुना कि एक आदमी के बारे में हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ये फरमा रहे हैं कि ये आदमी जन्नती है, तो देखना चाहिए कि ये आदमी कैसा है और उसके क्या खास अमल है जिसकी वजह से अल्लाह ने इसको ये इम्तियाज दिया। तो ये पीछे हो लिया उनके साथ और रास्ते में उनसे कहा कि भाई मेरी एक जरूरत है, अगर आप पूरी कर सकें। उन्होंने फरमाइए, कहा कि जरूरत यह है कि मेरे वालिद से हो गया झगड़ा और वालिद से मेरी कुछ नाचाकी हो गई, तो मैंने कसम खा ली कि तीन रात तक तीन दिन तक मैं अपने घर अपने वालिद के घर नहीं जाऊँ, तो अब मैं अपने घर वालिद के घर में जा नहीं सकता क्योंकि मेरे पास और ठिकाना है नहीं, तो अगर आप मेरे पर मेहरबानी करें तो अपने घर में मुझे तीन दिन के लिए रख लें, तीन दिन आपके घर में गुजारूँ, तो फिर तीन दिन के बाद अपने घर चले जाऊँगा। तो उन्होंने कहा कि ठीक है आप आइए मेरे घर में रहिए,
ये जाकर उनके घर में मुकीम है। अब ये बात के वाकई झगड़ा हुआ था नहीं हुआ था ये रिवायात में नहीं है, हो सकता हुआ भी हो, तो जाकर मुकीम हो गए। अब मुकीम होने के बाद मकसद ये था कि रात को देखूंगा कि रात को क्या करते हैं, दिन में क्या करते हैं, कितनी रात में रखते हैं, पढ़ते हैं कितने दिन में पढ़ते हैं। तो जाकर ये तो वैसे ही आदि से सारी रात जागने के और इबादत करने के, तो ये रात को अपना थोड़ा बहुत छोड़कर जागते रहे। देखा कि वो तो सोए पड़े और उठते ही नहीं, यहाँ तक कि आखिर रात आ गई, तो आखिर रात में उन्होंने इबादत शुरू कर दी और वो सोते रहे। यहाँ तक कि फजर जब शुरू हो गई, सुबह खाते सो गई, तो उसके बाद उठे जा हुए सारी रात की भरपूर नींद लेने के बाद, और फिर अपना नमाज में शामिल हुए। सारा दिन गुजरा। फिर देखा सारे दिन के अंदर भी कुछ ना नफले पढ़ते नजर आए, ना कोई खास जिक्र करते नजर आए, ना कोई खास आमाल करते नजर आए जो आम मुसलमान करते हैं। नमाजें क्या खास में नमाज पढ़ ली अपना, और जो काम है वो फिर कैसे कर लिया। अगली रात आई, सोचा खैर एक रात में इनका कुछ उधर पेश आ गया होगा, तो अगली रात आई फिर जागते रहे, देखते रहे, देखे क्या करते हैं। अगली रात फिर देखा तो वही सुबह के वक्त बेदार हुए और फजर की नमाज में शामिल हुए और रात में कोई नमाज नहीं पढ़ी। तीसरी रात फिर ये सही हुआ, जब तीन रातें गुजर गई और कोई खास अमल नजर न आया, तो उनसे अल्पिया के भाई मैं आपके पास जो तीन दिन रहा था, तो असल मकसद मेरा कुछ और था। असल मकसद ये था कि मैंने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को ये फरमाते हुए सुना था आपके आने से पहले कि इस रास्ते से जो आदमी आएगा वो जन्नती होगा। तो मैंने आपको आते हुए देखा और फिर पता चला कि आप ही इस बशारत के मिजाज हैं, तो मेरा दिलचस्प कि मैं आपसे ये मालूम करूं कि क्या अमल है आपके पास जिसकी वजह से अल्लाह ने आपको ये मर्तबा बख्शा। इसके लिए मैं तीन रातें रहा था, लेकिन मैं तीन रातें गुजर गई, मुझे तीन दिन तीन रात, लेकिन मुझे कोई खास अमल नजर आया नहीं आपका। तो ये बताइए कि वो क्या खास बात है आपके अंदर जिसकी वजह से रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने इतनी बड़ी बशारत आपको अता की। तो उन्होंने कहा कि भाई मेरे पास और तो कोई अमल है नहीं, जो कुछ आपने देखा कोई है, अलबत्त अगर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कोई बशारत अता फरमाई है तो उसकी वजह से हो सकती है कि अल्हम्दुलिल्लाह मेरे दिल में किसी भी रुए जमीन पर किसी भी इंसान के तरफ से दिल में कोई दूध नहीं, किसी के खिलाफ कोई हसद नहीं, कभी मेरे दिल में किसी के खिलाफ कोई हसद का शायबा नहीं गुजरा, किसी के दिल के खिलाफ मेरे दिल में भूल पैदा नहीं हुआ। तो शायद अल्लाह ताला ने इसकी बरकत से मुझे नवाज दिया। बात रवायत में आता है कि उन्होंने जाकर बिलाल अमर ने यह बात तो नबी करीम सरवर आलम सलासम से भी जिक्र की और आपने भी तस्दीक फरमाई। इससे आप अंदाजा लगाइए कि अगर अब्दुल्लाह बिन अमर अब्दुल्लाह ने ये समझ रहे थे कि पहले जन्नत में से होने की बशारत शायद इस वजह से की होगी कि नफली इबादतें बहुत दिक्कत से होंगे, लेकिन सरकार द्वारा ने बशारत इस वजह से दी कि वो साथ किसी भी मुसलमान के खिलाफ उनके दिल में कोई छोट कोई छोट नहीं था। बात रवायत का सवाल होता है ये साहब जिनके बारे में हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बशारत की थी, अब्दुल्लाह इब्न सलाम रज़ी अल्लाह तआला अन्हु, अब्दुल्लाह इब्न सलाम रज़ी अल्लाह तआला अन्हु जो पहले यहूदी थे और फिर अल्लाह ताला ने उनको इस्लाम की तौफीक अता फरमाई, मुसलमान हुए और मुसलमान होने के बाद इतना बड़ा दर्जा अल्लाह ताला ने उनको अता फरमाया। तो इससे इस हदीस से ये बात वाज़ह हुई कि जन्नत और अल्लाह तआला की रजा का दारो मदार कसरत अमाले नफल पर नहीं, बल्कि अल्लाह जल्ल जलालू की रजा का दारो मदार गुनाह के छोड़ने पर है, मासियतों से इज्तनाब पर है। अगर नफले ज्यादा आपने नहीं पढ़ी लेकिन गुनाह से महफूज रखा आपने आपको, इंशाल्लाह सुम्मा इंशाल्लाह सीधा जन्नत में जाएगा। और अगर नफले बहुत पढ़ता रहा लेकिन गुनाह से हिफाजत की कोशिश न की तो फिर जन्नत में जाने की कोई गारंटी नहीं अल्लाह ताला की तरफ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हदीस से साफ बात वादे फरमाई। तो इसमें जो बुनियादी चीज बयान फरमाई उन साहब ने बोले कि मेरे दिल में किसी के खिलाफ कभी हसद पैदा नहीं हुआ। ये हसद को छोड़ने की इतनी बड़ी कभी रहती अल्लाह ताला हम सबको अपनी रहमत से तौफीक अता फरमाए। तो भाई ये इतनी संगीन और खतरनाक चीज है जो दिल में पैदा हो।
अगर दिल में किसी के खिलाफ हसद पैदा हुआ है और दिल में किसी की भलाई से तकलीफ हो रही है, किसी के दुनिया में आगे निकल जाने से तकलीफ हो रही है, तो उसका हल यह है कि सबसे पहले तो आदमी को ये सोचना चाहिए कि हसद करने से नुकसान अपना ही है, दुनिया में भी आखिरत में भी, और फायदा उसका है जिससे हसद किया जा रहा है, दुनिया में भी उसका फायदा और आखिरत में भी फायदा, तो अपना नुकसान दुनिया में भी और आखिरत में भी, और जिससे हसद कर रहा है उसका फायदा दुनिया में भी और आखिरत में, अपना नुकसान दुनिया में, चलो आखिरत की तो अभी आप देख लिया कितना बड़ा संगीन गुना है, इसलिए कितना आजाद होगा, लेकिन दुनिया के अंदर उसके नुकसान का अंदाजा इससे कीजिए कि हासिल जो होता है जो किसी से हसद करता है वो हर वक्त आग में जलता ही रहता है, हसद की आग में, क्यों? इसलिए कि जब कभी उस शख्स को जिससे हसद कर रहा है कोई नेमत मिलेगी तो इसको तकलीफ होगी, जो कोई नेमत मिलेगी उस नेमतों को ये रोक तो सकता नहीं, इसके कब्जे में ये नहीं है, इसकी ताकत में ये नहीं है कि उन नेमतों को उसके बाद से रोक, दिल चाहेगा बेशक तो उसे वो नेमत ना मिले, लेकिन मिलेगी तो जरूर, अल्लाह ताला की तरफ से तकलीफ है लिहाजा उसको मिलनी है, जितनी मिलेगी उतनी में तकलीफ होगी, जितनी मिलेगी उतनी तकलीफ होगी, हसद की आग में इंसान जलता ही रहता है, जलता ही रहता है, और उसको उस हसद से कभी छुपा नहीं होता, दुनिया का नुकसान चाहिए और आखिरत का नुकसान इतना बड़ा कि गुनाह कबीरा इतना बड़ा है कि आदमी को फरमा दिया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कि आसनात को इस तरह कहा जाता है जैसे कि आग लकड़ी को खाती है, तो आखिरत का नुकसान है, और इसका दुनिया का भी फायदा और आखिरत का भी फायदा, आखिरत में फायदा तो यह है कि जब आप किसी से हसद कर रहे हैं उस पर जुल्म कर रहे हैं तो आप जालिम हैं वो मजलूम, और जो जिस शख्स के ऊपर जुल्म किया जाए उसको उसके दर्जात बढ़ते रहते, उसके सवाब में इजाफा होता रहता है, जिससे हसद किया जाएगा उसके बाद क्योंकि जुल्म हो रहा है लेकिन उसके दर्जात बढ़ रहे हैं उसके सवाब में इजाफा हो रहा है, इसीलिए हजरत इमाम अबूहनीफा सारा फिलहाल से मनकूल है कि जब हजरत इमाम अबूहनीफा फिलहाल को किसी के बारे में पता लग सका किसने मेरी रिवत रिवत थी किसी मिली कि फला शख्स ने मेरे पीछे मेरी बुराई की रिवत थी, हजरत इमाम अबूहनीफा फिलहाल खाल में कोई हदिया रखकर उसके घर भेज दिया करते हदिया सोचा उसके घर भेज देते, लोग कहते भाई ये क्या इमाम साहब फरमाते थे कि वो शख्स मेरा मोहसिन है जिसने मेरी रिवत की, इस वास्ते के जब गिबत की तो गिबत के नतीजे में अल्लाह ताला ने मुझे सवाब अता फरमाया, मेरे दर्जात बुलंद हुए तो उसने मुझे दरअसल सवाब का हदिया भेजा था, तो मैं कम से कम दुनिया का थोड़ा सा हदिया उसके पास भेज दी, इस वास्ते थोड़ा सा हदिया भेज दी उसके पास, तो उसने मेरी बुराई की तो दरअसल मेरे सवाब भेजा था, तो तुम तो चाह रहे हो कि वो गिरे उसको फायदा ना हो उसका नुकसान हो उसका नफा ना हो, और तुम इस हसद के जरिए उसके नफे में इजाफा कर रहे हो कि उसके स्वभाव बढ़ रहा है उसके दर्जा बढ़ रहे हैं, और दुनिया का फायदा उसका यह है दुनिया के अंदर भी कि जब किसी शख्स से हसद किया जाता है तो उस अल्लाह तबारक व तआला उसके मजलूमियत का बदला बालखा दुनिया में भी उसको अदा करता है, दुनिया के अंदर भी उसको और ज़्यादा अदा फरमाते हैं, तो दुनिया के अंदर भी फायदा अपना दुनिया में भी नुकसान और आखिरत में भी नुकसान, और उसका दुनिया में भी फायदा और आखिरत में भी फायदा, तो एक ऐसे काम में लगे हुए हो कि जिस काम से उस जिसको नुकसान पहुंचाना चाहते हो उसको तो कोई नुकसान पहुंच नहीं रहा, उल्टा अपने आप को नुकसान पहुंच रहा है। हर तमाम गजाली रमदुल्ला ने इसकी मिसाल बड़ी अच्छी दी है, कहते हैं कि इसकी मिसाल ऐसी है कि जैसे एक शख्स है दूसरे ऊपर बड़ा गुस्सा आ रहा है, उसको मेरे सामने जो खड़ा है बेचारा इसको खत्म कर दू गुस्से के बाद, अब मारा उसको एक तीर मारा, क्या बता कि तीर मार के उसको हला कर दू, वो तीर रपट के बजाय उसको लगने के रपट के वो खुद अपनी आंख में आग आगे लग गया, اس کو اور غصہ آیا کہ بجائے اس کے لگتا الٹا پجے لگ گیا تو اور مارا دوسرا تیر مارا, دوسرا تیر مارا تو پھر رپٹ کے دوسری آنکھ میں آگے لگ گیا, اور غصہ آیا پھر اور مارا تو اور مارا وہ پھر رپٹ کے آ گیا. تو ہر تیر جو جا رہا ہے وہ بجائے اس کو نقصان پہنچانے کے, کبھی اپنی آنکھ توڑ رہا ہے, کبھی اپنا کان خراب کر رہا ہے, کبھی اپنے چہرے کو بگاڑ رہا ہے, یہاں تک کہ سارا جسم تیروں سے چھلنی ہو گیا اور اس کو بھی نقصان نہ پہنچا. تو کہتے ہیں حسد کرنے والے کی مثال ایسی ہے کہ وہ حسد کر کے چاہ رہا ہے کہ اس کو نقصان پہنچاؤں, لیکن اس کے بجائے خود اپنا الٹا نقصان کر رہا ہے, اپنے کو اپنے اوپر تیر تیر کی بوسار کر رہا ہے. اور یہی ہو رہا ہے دنیا میں بھی اور آخر. اور پھر سب سے زیادہ اس عمل سے خوش ہوتا ہے ابلیس شیطان, کہ اس کا دعویٰ چل گیا, میں نے اس شخص کو حسد کی بیماری میں مبتلا کر دیا تو اس کا دعویٰ چل گیا. کیونکہ سب سے پہلا حسد بھی اسی نے کیا تھا, سب سے پہلا حسد اسی نے کیا کہ جب آدم علیہ السلام کو اللہ تبارک و تعالیٰ نے پیدا فرمایا اور کہا کہ سجدہ کرو اس کے آگے, تو کہا کہ مجھے تو آگ سے پیدا کیا تھا, اس کو مٹی سے پیدا کیا تھا, مٹی کے پتلے کو مجھ سے بڑی چوکی ادا کر دی. تو حسد کا ارتکاب سب سے پہلے ابلیس نے کیا, اور ابلیس نے ارتکاب کرنے کے نتیجے میں پھر سارے اپنا آدم کی طرف وہ بات منتقل ہوئی. تو جب بھی کوئی حسد کرتا ہے تو شیطان بڑا خوش ہوتا ہے کہ میں نے میرا کھویا ہوا بھی آج اس ابن آدم کے دل میں بھی آ گیا, اور اس کا فساد اس سے زندگی کے اندر بھی اس میں فساد پھیلا گیا. تو اپنا کوئی فائدہ نہیں, اور فائدہ ہے تو اپنے یا تو دشمن کا ہے یا ابلیس کا ہے, شیطان کا. اس بات کو آپ نے اگر سوچے تو کوئی بھی آخر آدمی حسد کا ارتکاب نہ کرے, حسد کا حسد میں تو دل میں نہ لائے. اگر ہے کسی کی طرف سے تو اس بات کو اگر سوچ لے تو سوچ لیتے اس حسد کے جذبے میں کمی آئے. ذرا سوچے اس بات کو کہ کس کو نفع پہنچا رہا ہوں اور کس کو نقصان پہنچا رہا ہوں. اب یہ کہ اگر کسی شخص کے دل میں ہے اثر تو اس کا علاج کیا ہے, کس طرح اس کو دور کرے, کیونکہ بعض اوقات یہ حسد کا جذبہ انسان عقل سے سوچ کر دل میں پیدا نہیں ہوتا, غیر اختیاری طور پر پیدا ہو جاتا ہے. کیا کریں, دل میں تکلیف ہوتی ہے دوسرے کو آگے بڑھتا ہوا دیکھ کر, خود بخود ہو رہی ہے تکلیف, تو کیا کریں. جواب اس کا یہ ہے کہ یہ خوب سمجھ لیجیے کہ جو غیر اختیاری خیالات انسان کے دل میں آتے ہیں, جو اپنے ارادے سے نہیں آتے, اپنے ارادے سے آج بھی نہیں لاتا بلکہ غیر اختیاری طور پر آ جاتے ہیں, اللہ تبارک و تعالیٰ اس پر مؤاخذہ نہیں کرتا. یہ اللہ تعالیٰ کی کرم ہے, اس کی رحمت ہے کہ اس پر گرفت نہیں کرتا. غیر اختیاری طور پر دل میں خیال آ گیا کہ فلاں آدمی آگے بڑھ گیا ہے, کیوں بڑھ گیا, اور دل میں ایک اس کی نعمت کے ظاہر ہونے کا کہ خواہش پیدا ہو گئی غیر اختیاری طور پر, تو محض اس غیر اختیاری خواہش کے اوپر اللہ جل جلالہ کی طرف سے انشاءاللہ پکڑ نہیں ہوگی وہاں پر. لیکن یہ ہے بیماری, اور یہ بیماری کسی بھی وقت میں تباہ کرتے ہیں. گناہ اس وقت بنتی ہے یہ جب دل میں خواہش پیدا ہوئی تو فلاں سے یہ نعمت چھن جائے, اور تم نے اس نعمت کو چھیننے کے لیے کوئی عملی اقدام شروع کر دیا. لوگ ایک آدمی کی تعریف کر رہے ہیں, تمہیں بری لگی, کیوں تعریف کر رہے ہیں اس کی, حسد پیدا ہوا تو تم نے اس کی برائی شروع کر دی. اب یہ جو برائی شروع کی یہ حسد نے تمہیں غیبت میں مبتلا کر دیا. یا ایک آدمی ہے اس کا نیک نام ہے لوگوں کے اندر, اور اس کا تمہارا دل حسد پیدا ہوا کہ وہ کیوں نیک نام ہے, لہٰذا تم نے اس کے راز پاس کرنے شروع کر دیے, اس کے خلاف سازشیں شروع کر دی, اس کی بدخواہی شروع کر دی, اس کو نقصان پہنچانے کی تدبیریں شروع کر دی. تو یہ حسد جو ہے وہ عملی شکل اختیار کر گیا جو گناہ کبیرہ میں مبتلا کر رہا ہے. تو محض جب تک ایک دل میں ایک غیر اختیاری خیال رہے, غیر اختیاری خواہش رہے, تو اس وقت تک اگر طرح پکڑ نہیں کرتے, لیکن کیونکہ ہے وہ بری چیز اور کسی وقت ہی ان گناہوں کی طرف لے جائے گی, اس واسطے اس کا علاج کرنا ضروری ہے. علاج یہ ہے کہ سب سے پہلے اس آنے والے خیال کو جو دل میں آیا ہے اس کو دل میں بڑا کر لو, یہ کہو کہ یہ جو مجھے تصور آ رہا ہے, یہ خیال جو آ رہا ہے یہ برا خیال ہے, اس برے خیال کو برا سمجھے کہ وہ اللہ کے بندے کی نعمت کو میں ظاہر کرنے کی خواہش پیدا کر خواہش رکھ رہا ہوں. یہ بہت ہی گندی بات ہے, بہت ہی گھناؤنی بات ہے, انسان کی شرافت سے گری ہوئی بات ہے اور اللہ تعالیٰ کو ناپسند ہے. یہ دل میں اس بات کا استعزاز پیدا کرے اور پھر اس سے بھی آگے بڑھ کر یہ کام کرو کہ دل تو چاہ رہا ہے یہ کہ اس کو نقصان پہنچے, لیکن اس کے حق میں دعا کرو کہ اللہ اس کو پیدا پہنچائے, اس کو اور ترقی دی. اگر اس کی دولت پر اثر ہو رہا ہے یا اللہ اس کو اور دولت دی, اگر اس کی شہرت پر اثر ہو رہا ہے یا اللہ اس کو اور شہرت دیجیے, اگر اس کی عزت پر اثر ہو رہا ہے یا اللہ اس کو اور عزت دیجیے, اگر اس کی صحت پر اثر ہو رہا ہے یا اللہ اس کو اور صحت ادا کرنا, دعا کرو اس کا. اور اگر کوئی کام اس کی ان چیزوں میں اضافے کے لیے کر سکتے ہو وہ کرو, لوگوں میں ان کی تعریف کرو, لوگوں کے اندر اس کی بھلائی بیان کرو, جو دل میں خیال آ رہا ہے اس سے الٹ کام کرو, یہ ہے اس کا علاج. اگرچہ ایسا کرنے میں بعض اوقات دل پر آرے چل جائیں گے, سیاست رہا تھا یہ کہ وہ کسی طرح بدنام ہو اور اس کو تکلیف پہنچے, اور زبان سے دعا کر رہا ہوں اس چاک میں کہ اللہ اور ذرا اس کو راحت ملے اور ذرا عزت ملے, تو دل سے آرے چل جائیں گے. لیکن یہ آرے اگر نہیں چلاؤ گے تو یہ حسد تمہیں تباہ کر کے چھوڑے گا. لہٰذا اگر دل میں یہ خواہش پیدا ہوئی ہے تو اس کا علاج یہ ہے کہ ایک تو اس کی برائی ذہن میں چین کرو, اور یہ دیکھو اس کا فائدہ سوائے اس کا نقصان سوائے یہ اپنی ذات کے اور کسی کو نہیں پہنچے گا, اور ساتھ میں اس چاک میں خیر خائر کی کوشش کرے. ایک حدیث ہے جو ہے تو ذرا کمزور صنعت کے اعتبار سے لیکن معنی کے اعتبار سے صحیح ہے, کہ اس میں آتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ تین چیزیں ایسی ہیں جو کبھی نہ کبھی انسان ان میں مبتلا ہو ہی جاتا ہے. بڑا عجیب اصول بیان فرمایا اس میں اور عجیب علاج بیان فرمایا کہ تین چیزیں ایسی ہیں جس میں انسان کبھی نہ کبھی مبتلا ہو جاتا ہے. ایک بدگمانی, کسی نہ کسی کے خلاف دل میں بدگمانی پیدا ہو جاتی ہے, ایک بدخالی اور ایک حسد. یہ تین چیزیں کبھی نہ کبھی دل میں آ جاتی ہیں, کسی کے خلاف بدگمانی پیدا ہو گئی, کبھی بدسگونی, تو بدسگونی جو لوگوں میں مشہور ہے کہ آپ یہ کام اچھا سکون نہیں ہے, یہ بات ہو گئی تو اچھا سکون نہیں ہے اور اس سے برائی پہنچ جائے گی, اس کی شریعت میں کوئی حیثیت نہیں ہے, لیکن کبھی نہ کبھی دل میں بدسگونی کا خیال آ جاتا ہے. اور ایک حسد سے کبھی نہ کبھی کسی کے طرف سے دل میں حسد کا خیال آ جاتا ہے. تو نبی کریم صلی اللہ علیہ وسلم کی حدیث میں یہ فرمایا گیا کہ ان تینوں کا علاج ہے. آ تو جائے گا کبھی نہ کبھی یہ خیال, لیکن تینوں کا میں علاج بتاتا ہوں تمہیں. علاج یہ بیان فرمایا کہ اگر دل میں بدگمانی پیدا ہوئی کسی کے خلاف, فلاح کا حق تھا, تو اس کا علاج یہ ہے کہ جس کے خلاف بدگمانی پیدا ہوئی ہے اس بدگمانی پر یقین نہ کرو. بدگمانی والا خان دل میں بے اختیار آ جاتی ہے, جس شاید جس آدمی یہ کام کر رہا ہے مجھے دھوکہ دے رہا ہوگا, یا مجھے تکلیف پہنچانے کے لیے کر رہا ہوگا, یا یہ جو کام کر رہا ہے یا کوئی ناجائز گناہ کا کام کر رہا ہے, بدگمانی دل میں پیدا ہو جاتی ہے. کہتے ہیں بے اختیار اگر پیدا ہو گئی کوئی بات نہیں, لیکن علاج اس کا یہ ہے کہ اس کو یقینی نہ سمجھو, اس پر یقین نہ کرو. جب تک سے پکا ثبوت نہ مل جائے اس وقت تک اس پر یقین نہ کرو, اس پر کوئی کارروائی نہ کرو. یہ علاج ہے بدلو. یہ بڑا عظیم اصول نبی کریم صلی اللہ علیہ وسلم نے بیان کرنا دی. پیچھے گزرا تھا کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ بھائی بدگمانی نہ کیا کرو کسی مسلمان کے خلاف, لیکن اگر آ جائے تو اس کا علاج یہ بتا دیا کہ لا تتحق, اس کو یقینی نہ سمجھو, اس کے مطابق کارروائی نہ کرو. آ گئی آنے تو دل میں خیال آ گیا, چلو احتیاط کی اگر کوئی بات کرنی ہے پر گزرو, لیکن یقینی نہ سمجھو. مثلا یہ کہ کسی ایک شخص ہے, آپ کہیں سفر میں ہو, اپنا کچھ اثاثہ لیے بیٹھے ہو, اور ایک آدمی ایسے ہی چلتا پھرتا نظر آیا, دل میں بدگمانی پیدا ہوئی کہ کہیں یہ میرا سامان چوری نہ کر لے, تو احتیاط کرنے میں کوئی مظاہرہ نہیں کہ اس کو ایسی طرح حفاظت سے رکھو سامان کہ کوئی چوری نہ کر لے, احتیاط کرنے میں کوئی مظاہرہ نہیں, لیکن اس پر یقین نہ کرو کہ یہ آدمی ضرور چور. یا اگر فرض کرو کوئی چیز چوری ہو گئی تو دل میں خیال آ گیا کہ ہو سکتا ہے فلاں شخص نے چوری کی ہو, کوئی ثبوت ہے نہیں, بدگمانی پیدا ہو گئی. تو بدگمانی کرنے کے نتیجے میں احتیاط کے جو تصویر ہیں وہ تو اختیار کرنے میں کوئی رہتے ہیں، لیکن یقینی طور پر سمجھے کہ کہاں یہ شو ہے، یہ گناہ ہے، یہ نہ لا سکتا اس کو یقینی نہ سمجھو، ایک گمان ہے، احتمال ہے، ہو سکتا ہے صحیح ہو سکتا ہے غلط ہو، اس پر بھروسہ نہ کرو. یہ سر تفریح فرمائی اس حدیث نبی کریم صلی اللہ علیہ وسلم. آپ فرمایا کہ بدسگونی کا اگر خیال آ جائے، جیسے لوگوں میں طرح طرح کی باتیں مشہور ہوتی ہیں نا، اور ہمارے معاشرے کے اندر جب ہم ہندوؤں کے ساتھ بہت رہے ہیں، ہندوؤں اور سکھوں کے ساتھ، تو ان کے یہاں پہ یہ بدسالی کے پیسے بہت ہیں کہ اس وقت ہمارے معاشرے کے اندر بھی کافی پھیل گئے تھے. تو بے سفر پہ جا رہے ہیں کہیں راستے میں دلی راستہ کاٹ گئی، تو اب یہ بچوں کو نہیں لے لی کہ یہ دلی جو راستہ کاٹ گئی ہے تو جس کام کے لیے جا رہے ہیں اس میں فائدہ نہیں ہوگا، کامیابی نہیں ہوگی، سفر جو ہے ناکام رہے گا. تو جو ہندو سکھ ہوتے ہیں وہ اس بدسگونی پر عمل کرتے ہوئے ایسے واپس واپس آئے تجھے بچے سفر جو ہے وہ سکھ بدسگونی. جاہلیت میں بھی لوگ ایسا کر دیا کرتے تھے کہ اگر چلے اور سامنے دیکھا کہ کوئی پرندہ جو ہے وہ بائیں طرف سے اڑ گیا تو کہتے ہیں یہ پرندہ بائیں طرف سے اڑ گیا ہے تو ہمارا یہ سفر جو ہے یہ کامیاب نہیں ہوگا، ناکام ہوگا، یا اگر وہ سفر کرنا چھوڑ دیتے. بدسگونیاں مختلف حالتوں کے اندر ہوتی ہیں، تو کبھی کبھی انسان کے دل میں اس قسم سے بدسگونی کے خیال آ جاتے ہیں، کبھی کبھی خیال آ جاتے ہیں بدسگونی کے. ہمارے یہاں مشہور ہے کہ اگر بلی روئے رات کے وقت میں میوزر کے اندر تو وہاں موت ہوتی ہے، یہ مشہور ہے. لوگوں نے بلا بجا کوئی کوئی بنیاد نہیں، کوئی اثر نہیں، بلی رو رہی ہے معلومات ہے یہ کسی کا انتقال ہوگا یہاں گھر میں، کسی کی موت ہوگی، بنیاد نہیں، بے بنیاد بات بدسگونی کی بات. لیکن کیونکہ بادشاہ کے اندر سبھی کی باتیں پھیلی ہوئی ہیں، یہاں تو دل میں کبھی کبھی خیال آ جاتا ہے. تو حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ جب کبھی بدسگونی کا خیال دل میں آئے تو اس کا علاج یہ ہے کہ جس چیز پر بدسگونی ہو رہی ہے وہ کام ضرور کرو. بلی راستہ کھان گئی تو بدسگونی کا تقاضا رہتا کہ خبر ملتا بھی کر دیتے، کہا کہ نہیں خبر کرو، باوجود دماغ میں بدسگونی کا خیال آنے کے پھر بھی صبر کرو. تو بدسگونی کا علاج یہ ہے کہ جس چیز کو بدسگونی ہو رہی ہے اس کام سے اس کے وجہ سے روکو نہیں، اس کو کرو، اس کے اوپر عمل کرو. تو اس صورت میں اگر دل میں خیال آئے گا تو اس خیال پر کوئی گناہ نہیں اور ان شاء اللہ کوئی نقصان نہیں ہوگا، یہ علاج بتایا. اور تیسری بات جو فرمائی کہ حسد کبھی نہ کبھی دل میں کسی کی طرف سے حسد کا خیال آ جاتا ہے، تو فرمایا کہ جب دل میں حسد کا خیال آئے فلا سب دل، فلا سب دو لفظ کے بعد یہ سرکار کے عالم خدا سن لیں اور دو لفظوں میں بڑا عظیم علاج بیان فرما دیا حسد کا، کہ جب کبھی دل میں کسی سے طرف سے حسد کا خیال آئے تو اس کو چاہو نہیں، چاہے تو نہیں چاہو، اس خیال کو نہ چاہو، یعنی دل میں اس کو پکاؤ نہیں، بلکہ دل میں یہ تصور کرو کہ یہ خیال جو میرے دل میں آ رہا ہے یہ بہت برا خیال ہے، غلط خیال ہے، اللہ تعالیٰ کو پسند نہیں ہے، اللہ کے رسول صلی اللہ علیہ وسلم کو پسند نہیں ہے. تو اس کو چاہو نہیں، یعنی اس کو دل میں پکاؤ نہیں اور اس کو دل سے برا سمجھو کہ یہ میرے دل میں جو خیال آئے وہ برا، اور اس خیال کے تقاضے کے مطابق عمل نہ کرو. یعنی وہ اس خیال کا تقاضا یہ تھا کہ کیونکہ میرے دل میں فلاں کی طرف سے حسد ہو رہا ہے لہٰذا میں اس کی برائی کروں لوگوں کے سامنے تاکہ اس کی سیوت کاردار ہو، وہ بدنام ہو، اس کو تکلیف پہنچاؤں، اس کی عزت کروں، اس پر بہتان باندھوں، اس کے ساتھ لڑائی جھگڑا کروں، اس کو کوئی تکلیف پہنچانے کی کوشش کروں، تو یہ کام نہ کرو. جو اس خیال کو بڑا سمجھو اور وہ اس کام کا پرہیز کرو کہ جو دل میں خیال آیا تھا حسد کا وہ ان شاء اللہ उसके लिए नुकसान नहीं पहुंचाएगा और वो आखिरत के अंदर अल्लाह तबारक व तआला उसको माफ कर देगा। ये इलाज कायम फरमाया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। और भाई एक इलाज तो हर बीमारी का और भी है, ये जितनी बातें की बीमारियां होती हैं, चाहे वो गर्द हो, चाहे वो हसद हो, चाहे बदगुमानी हो, सबका एक मुश्तरक इलाज ये है कि जब कभी इन ये बीमारियां सताएं और दिल में इनका ख्याल आए, फौरन अल्लाह के जालू की तरफ रुजू कर, रुजू अल्लाह, अल्लाह ये शैतान मेरे दिल में ये वक्त से डाल रहा है, शैतान मेरे दिल में ये ख्याल पैदा कर रहा है, अल्लाह अपने फर्ज करम से मुझे बचा लीजिए, अल्लाह ताला से मांग, अल्लाह मुझे इससे बचा लीजिए, अल्लाह मुझे इस आदाब से इस बीमारी से निजात अता फरमा दीजिए, रुजू अल्लाह। दुनिया के हर काम में, हर मकसद में, जाहिरी बीमारी हो, बातनी बीमारी हो, जाहिरी हाजत हो, बातनी हाजत हो, हर हाजत अल्लाह के दयालु के सामने पेश करो, आदत डालो। हमारे अल्लाह ताला हजरत आपके साथ रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम करते थे, अल्लाह ताला उनके दर्जा के लिए फरमाए, फरमाते थे कि मियां हर वक्त अपने अल्लाह मियां से बातें करने की आदत डालो, मत जगाओ, अल्लाह ताला को पुकार दो, या अल्लाह ये हालत पेश आ रही है इसको बदल दीजिए, या अल्लाह ये बुरा ख्याल दिल में आ रहा है इसको बता दीजिए, या अल्लाह ये गलत खाना पैदा हो रहा है इसको खत्म करवा दीजिए, या अल्लाह मुझे गर्मी लग रही है मुझे मुझे ठंडा करना फरमा दीजिए, या अल्लाह सर्दी लग रही है मुझे गर्मी अदा फरमा दीजिए, या अल्लाह भूख लग रही है खाना दे दीजिए, या अल्लाह प्यास लग रही है पानी दे दीजिए। छोटी छोटी चीजें, हर छोटी से छोटी चीज, हर वक्त अल्लाह तबारक व तआला से मांग के रहने की आदत डालो, बस लगाओ, अल्लाह तआला को बता दें, रुजू इल्लाह। ये ऐसा हजारों नुस्खों का एक नुस्खा है, हजारों तदबीरों की एक तदबीर है कि अल्लाह तबारक व तआला ने इसमें अजीब तासीर रखी, करके देखो, चलते फिरते उठते बैठते अल्लाह तबारक व तआला को सुनने की आदत डालो, और हर कदम पर कि अल्लाह ये हो रहा है तो इसका इलाज कर दीजिए, इसका हल निकाल दीजिए, किसी को पता भी नहीं तो तुम दिल दिल में अल्लाह के से क्या बातें कर रहे हो, देखने में तो सामने लगे हुए हो, चल रहे हो, फिर रहे हो, खा रहे हो, पी रहे हो, बगैर से दुनिया से काम कर रहे हो, लेकिन हालत क्या है कि दस बकार व दिल बया, जहाँ से सामने लगा हुआ है दिल अल्लाह के साथ मशहूर है, अल्लाह के तारे बतारे के साथ मशहूर है, उसके पुकार और इसका इसका जो इसकी जब अधिकार को मत हो जाए, आदत कर जाए, अल्लाह ताला हम सबको अल्लाह के नामों पैदा फरमा दे, अल्लाह के दयालुओं के साथ रात का जुड़ा हुआ है, ताल्लुक अल्लाह कायम है, और हर वक्त अल्लाह तबारक व तआला के इसकी बारगाह में और हुजूरी हासिल इन दुआओं के जरिए अल्लाह ताला को पुकार में होगा। एक मतलब हजरत मेरे हमें डॉक्टर साहब को खिलाफ फरमा रहे थे कि हमारे हजरत हजी अली मरमाना के साथ स्थानीय रमत अल्लाह तआला से लोग एक दिन फरमाने लगे, बड़ी अजीब बात फरमाई कि मुझे पहले ताज्जुब हुआ करता था कि जनाबे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अफजलुल खलाइक, सैयदुल बशर, सैयदुल अंबिया, जिनका हर वक्त अल्लाह के जलालुहु से रास्ता कायम है, वही नाजिल हो रही है, मलाइका आ रहे हैं, मलाए आला के मुशाहदात हो रहे हैं, जन्नत और जहन्नम के मुशाहदात हो रहे हैं, अल्लाह के जलालुहु से जिसका खुद इतना इस दर्जे में हासिल है कि कायनात में किसी को हासिल नहीं हो सकता, हालत में जब अल्लाह ताला के साथ इतना कमी ताल्लुक और रिश्ता कायम है और इतने आला मकाम पर कायम है, उस हालत में आप अपने बीवी बच्चों से सच्ची जिंदगी की बातें कैसे कर रहे हैं। यहाँ तो हालत यह है कि बहुत से बुजुर्ग बुजुर्गाने दीन और सूफिया कराम में सुनने में आता है कि जब अल्लाह तबारक व तआला से इज़हार और सिफात के मुशाहदे में इस्तग़रा हुआ, एक दर्जा हुआ कि बेटे को पहचानने से इजाजत दी, हजरत शेख अब्दुल कुद्दूस जलालुद्दीन अंसारी के बारे में लिखा है कि हालत इस्तग़रा की तारीफ थी, हर वक्त अल्लाह के जलालुद्दीन के जलाल जमाल और कमाल में मुस्तग़रिक थे, हर वक्त उसी का ध्यान, उसी का तसव्वुर, उसी की फिक्र, बेटा आया पास पूछे तुम कौन, तो पहचान नहीं पाया बेटे को, इस इस्तग़रा के आलम जब अल्लाह तबारक व तआला के साथ ताल्लुक कायम हुआ तो बेटे को पहचानने से इनकार कर दिया, چکا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کا تعلق اللہ تعالیٰ علیہ وسلم کے ساتھ سارے اولیاء سارے صوفیاء سارے بزرگان دین کسی میں سب کا مل کر جتنا تعلق ہو سکتا ہے وہ بھی سرکار عالم نبی کے تعلق مالوان سے آگے ہوئے جو آپ کو حاصل تھا. پھر آپ ازواج مطہرات کے ساتھ اتنا بیٹھنا ہنسنا بولنا اور رات کو کہانی سنانا مضبوط ہے اور دنیا والوں کے ساتھ معاملہ بھی اس کی درجے میں ہے کہ ان کے ساتھ مذاق بھی ہو رہا ہے. یہ کیسے ہو رہا کیسے ہو رہا تھا لیکن سر فرمایا کہ الحمد للہ اب اس کا پتہ چل گیا یہ دونوں کام ایک ساتھ ہو سکتے ہیں. دنیا والوں کے ساتھ تعلق بھی بظاہر ایسا ہے کہ ان کے سورہ خوش ادا ہو رہے ہیں لیکن ساتھ ساتھ اللہ کے رضی اللہ کے ساتھ تعلق بھی کامل اور مکمل اور مضبوط ہے. اور وہ کہا کہ دنیا والوں کے ساتھ جو حقوق ادا کیے جا رہے ہیں دنیا والوں سے وہ بھی طرح کے ساتھ آزادی کے لیے کیے جا رہے ہیں وہ بھی اللہ کے رحم کے رضا کے خاطر کیے جا رہے ہیں. اس وقت بھی اللہ تعالیٰ کے ساتھ تعلق جڑا ہوا ہے اس وقت بھی اللہ تعالیٰ تعالیٰ کے ساتھ رابطہ قائم ہے اس حالت میں بھی قائم ہے. تو یہ چیز سرمایہ سے ہو سکتی ہے اور اس میں کوئی اس کے بعد نہ کوئی تعجب کی بات نہیں اور اس کا رابطہ جو ہے ہمارے حضرت سے بیان فرمایا کہ رٹ لگاؤ اللہ تعالیٰ کے تعالیٰ کو پکارنے کی اللہ تعالیٰ کی طرف رجوع کرنے کی ہر معاملے میں زندگی کے ہر معاملے میں. آپ نے یہ بھی فرمایا کہ مثال دی کہ جیسے چھوٹا بچہ ہوتا ہے تو جب کوئی تکلیف ہوتی ہے ماں کو پکارتا ہے بھوک لگی تو ماں کو پکار رہا ہے پیاس لگی تو ماں کو پکار رہا ہے نقل و حرکت کی حاجت ہے تو ماں کو پکار رہا ہے کسی نے مار دیا تو ماں کو پکار رہا ہے. یہاں تک کہ اگر بچہ جو ہے گھر سے نکلا اور گلی میں کھیل رہا ہے تو بھی بچے نے کوئی سماچار لگا دیا تکلیف پہنچی تو وہاں گلی کے اندر بھی پکارے گا تو ماں ہی کو پکارے گا امی کیا کر آواز دے کے رہے گا حالانکہ جانتا ہے کہ ماں نہیں سن رہی ماں گھر میں آواز نہیں پہنچ رہی اس کے باوجود پکارے گا ماں ہی کہ ماں کے ساتھ تعلق جڑا ہوا ہے اور یہ سمجھتا ہے کہ میرے ہر مرض کی دوا میری ماں ہے میرے ہر دکھ کا دوا میری ماں ہے یہ آدمی کو بتاتا ہے فرمایا کہ سب سب اپنے اللہ کے ساتھ ایسا تعلق تو قائم کر لو جیسے بچے کو ماں بتا دو ہر وقت جب بھی کوئی دکھ پہنچے جب بھی کوئی تکلیف ہو تو اللہ کے بارے میں بتا دو جب بھی شیطان تمہیں ڈسے شیطان تمہیں آ کر پریشان کرے تمہارے دل میں گناہ سے دائیں پیدا کرے تمہارے دل میں غلط خاطر خیالات پیدا کرے جب بھی وہ تمہیں آ کر دھوکا لگائے تمہیں ڈسے آ کر سب اللہ شیطان مرضی تو اللہ تبارک و تعالیٰ کی پناہ مانگو اس شیطان مردود سے. اتنا آسان اس کا بتا دیا کہ جب تمہیں آپ دس رہا ہے پریشان کر رہا ہے تو کہہ لو ہمیں کیا لگ مار رہا ہے یہ والا مجھے مجھے پریشان کر رہا ہے یہ مجھے ٹھوکا لگا رہا ہے اللہ مجھے بتا لیجیے اسے اللہ تعالیٰ سے بھاگو. تو جو بھی کوئی شیطانی خیال دل میں آئے اس کا علاج ہے تو اس لیے یہ عام علاج ہے. حسن کا خیال بھی جب دل میں آئے تو اللہ کے بارے میں تعالیٰ کو بتا رہے اللہ یہ پورا خیال میرے دل میں آ رہا ہے اگر یہ جم گیا میرے دل میں بیٹھ گیا اور اس سے مجھے کسی گناہ پر آمادہ کر دیا میں قضا ہو جاؤں گا برباد ہو جاؤں گا اللہ اس کے خیال کو میرے دل سے نکال دیا جب بھی خیال ہے مانگ لگا. یہ تدبیر ہے اس گناہ سے بچنے کی اس کی برائی جان یقین کرو اس خیال کی برائی جان یقین کرو اس کے تقاضے پر عمل کرنے کے بجائے اس کے الگ تقاضے پر عمل کرو اور اللہ تعالیٰ کو پکارو اللہ مجھے اس کو بتا دیں دیکھو کر کے اللہ تعالیٰ تعالیٰ آپ کو فضل و کرم سے ان شاء اللہ حفاظت فرمائیں گے ان خیالات کے بعد اللہ تبارک و تعالیٰ مجھے آپ کو فضل اس بیماری سے بچنے کی اور اس سے محفوظ رہنے کی توفیق عطا فرمائیں. آگے ارشاد فرمایا ولا تجادلوا ایک دوسرے سے کچھ نہ پھیرو یعنی دل میں کیا ہے؟ حسد نہیں، بغض نہیں، عداوت دشمنی نہیں، لیکن ظاہری طریقہ ایسا اختیار کر رہے ہو جو کھردرا ہے، کڑوا ہے، تو ظاہری طریقہ بھی ایسا اختیار نہ کرو کسی مسلمان کے ساتھ جس سے اس کو یہ احساس ہو کہ میری ناقدری تھی، مجھے کوئی اہمیت نہیں، میرا حق ادا نہیں، بلکہ اس کا حق ادا کرو، پیٹ بند مت پھیرو، مطلب یہ کہ کوئی وہ تو دل میں دشمنی تو نہیں تھی لیکن تم نے ملنے ایک شخص آیا اور تم سے ملاقات ہوئی اور تم نے اس کے پیٹ پیٹ پھیر لی تو اس کے دل کو دل ٹوٹے گا، تو یہ کام نہ کرو۔ کیسا ہی مسلمان ہے تو وہ آیا ہے، ملاقات ہوئی ہے، تو اس ملاقات کا حق ادا کرو، کیونکہ اگر تم نے پیٹ پھیر کر اس کا دل توڑ دیا تو دیکھی چلی تھی تو کسی بھی مسلمان کو تکلیف پہنچانا یہ بڑا تشدد بہت بڑا گناہ ہے۔ اس لیے فرمایا لا تدابر، اس کے برخلاف حدیث میں فرمایا کہ جب کوئی مسلمان بھائی دوسرے مسلمان بھائی سے مسکراتے ہوئے چہرے سے ملتا ہے، بساطت کے ساتھ ملتا ہے، تو یہ بساطت کے ساتھ ملنا بھی صدقہ ہے، یعنی اس پر ایسا ثواب ہے جیسے کہ صدقہ کرنے کا ثواب ہوتا ہے۔ پھر اس بات سے تم اپنے کسی مسلمان بھائی سے بساطت کے ساتھ ملے، ٹھنڈا پیشانی سے ملے، ایک ذرا سی بات ہی تو ہے نا کہ جب بھی ملو تو ٹھنڈا پیشانی سے ملو، ٹھنڈا پیشانی سے ملنے میں کوئی تمہارے پیسے میں گھاٹا نہیں آتا، تمہارے وقت میں کوئی تنگی نہیں ہوتی، کوئی محنت دکھانی نہیں پڑتی۔ پھر اتنی بات ہے کہ ٹھنڈا پیشانی سے ملے، اللہ تعالیٰ نے تمہیں اجرا فرما دیا، اور اگر وہی تم نے ایسا طریقہ اختیار کر لیا کہ جس سے دوسرے کو تکلیف پہنچ گئی تو وہ اس کی گناہ کا سبب بن جائے گی۔ اس لیے اس سے پڑے تو اللہ کا ڈابر ٹھنڈا پیشانی سے، حضرت شریف ابن عبداللہ رضی اللہ تعالیٰ فرماتے ہیں کہ میں جب سے اسلام لایا تو نبی کریم صلی اللہ علیہ وسلم سے جب بھی ملاقات ہوئی، کبھی بھی مجھے یاد نہیں ہے کہ آپ نے تبسم نہ فرمایا، جب بھی دیکھا مجھے مجھ سے ملاقات ہوئی تبسم کرنا، تبسم کے ساتھ ملا ملاقات کرنا، تو یہ نبی کریم صلی اللہ علیہ وسلم کی سنت ہے۔ ایک تو انسان طبی طور پر ایک شرافت کا بھی تقاضا ہے، لیکن نیت کر لے اس میں اتباع سنت، کہ دوسرے سے ملوں گا تو نبی کریم صلی اللہ علیہ وسلم کی سنت کے اتباع میں اس کے ساتھ ٹھنڈا پیشانی سے ملوں گا اور اس کو پیٹ نہیں دکھاؤں گا، تو اس عمل کے اندر صدقے کا بھی ثواب اور اتباع سنت رسالت مآب صلی اللہ علیہ وسلم کا بھی ثواب، تو اللہ کا دعویٰ۔ اور فرمایا کون عباد اللہ کے اخوان، اور اللہ کے بندے بن جاؤ، آپ اپنے بھائی بھائی ہو۔ یہ کہنے کو چھوٹی سی بات ہے لیکن بڑی کائنات کے لیے تیرے کو ہمیں بیان فرمائی، یہ جتنی خرابیاں پیدا ہوتی ہیں نا، حسد، بغض، انعام، عداوت، دشمنی، نفرت، یہ سب یہ وجہ پیدا ہوتی ہے کہ تم یہ بھول جاتے ہو کہ تم کسی کے بندے ہو، اپنے آپ کو بڑا گھر کیا سمجھ بیٹھتے ہو، فرعون سمجھ بیٹھتے ہو، سردار سمجھ بیٹھتے ہو، نمرو سمجھ بیٹھتے ہو، اللہ کی بندگی کا احساس دل سے جاتا رہتا ہے، اس کی وجہ سے یہ ساری خرابیاں پیدا ہوتی ہیں۔ تو وَقُولُوا عِبَادَ اللَّهِ، اللہ کے بندے بنو، یعنی اس کا استعداد دل میں پیدا کرو، جہاں بھی ہو، جس حال میں بھی ہو، یہ سوچو کہ میں اللہ کا بندہ ہوں، اللہ کے بندے ہونے کا احساس تو یہ پیدا ہوگا تو تکبر پاس نہیں سکے گا، تکبر پاس نہیں آئے گا، جب یہ خیال ہوگا میں تو بندہ ہوں کسی کا، غلام ہوں کسی کا، تو تکبر پاس نہیں آئے گا۔ ایک ہوتا ہے نوکر، ایک ہوتا ہے غلام، ایک ہوتا ہے بندہ۔ نوکر وہ ہوتا ہے، نوکر وہ ہوتا ہے کہ جس کی آپ نے ملازم رکھا ہوا ہے کسی خاص کام کے لیے، کسی خاص وقت کے لیے آپ ان کی بھی ڈیوٹی ہے، پھر اس کے بعد وہ آپ کا نوکر نہیں رکھ کر اپنے گھر جا کے آرام کرے گا، کسی کام کے لیے نوکر رکھا ہے وہ کام کرے گا اور کام کرنے کے بعد اس کی چھٹی۔ ایک ہوتا ہے غلام، غلام وہ ہے کہ نہ اس کا کوئی کام ہے نہ اس کا کوئی وقت ہے، وہ تو اپنے آقا کے حکم کا پابند ہے، آقا اگر کہے کہ تم بیت الخلا صاف کرو تو بیت الخلا صاف کرنے ہوں گے اس کو، اگر آقا کہے کہ تم میری نیابت کر کے میرے کاروبار کے مینیجر بن جاؤ تو کاروبار کا مینیجر بن جائے، और ये अगर दिन में कहे किसी काम को तो दिन में करेगा, रात में कहे तो रात में करेगा, तो अगर घंटे में हर वक्त गुलाम ही गुलाम है। और लेकिन गुलाम जो होता है वो अपने आका का गुलाम तो होता है, लेकिन आका ने उसको पैदा नहीं किया होता, वो उसका आका उसका खालिक नहीं होता, लिहाजा वो गुलाम अपने आका की बंदगी नहीं करता, इबादत नहीं करता। और तीसरे दर्जा है बंदा, बंदा वो है जो नौकर भी नहीं गुलाम भी नहीं, मखलूक है उसकी, बंदा अल्लाह की मखलूक है, उसने पैदा किया और उसने पैदा करने से उसकी सारी कायनात उसी के कब्जे कुदरत में, और वो इबादत भी करने का मुख्य मुकालबा है। तो बंदा जो है वो नौकरी और गुलामी के बाद तीसरा और ज्यादा नीचा दर्जा है जो हम बंदे हैं अल्लाह। लेकिन जब अल्लाह के बंदे बन गए तो इस पूरे जमीन पर इंसानियत का कोई मरतबा अब्दियत से आला दर्जे का नहीं है। अब्दियत अल्लाह तआला ने बताया कि बंदगी से आला दर्जा कोई नहीं। इसी बात से पुराने करीम ने जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मेराज का वाक़िया बयान करवाया पुराने करीम ने, इसका बड़ा एहसास रखा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कि दुनिया से उठाकर आसमान आसमान से उठाकर मेरा आला और मेरा आला फिर जगह उठाकर जहाँ जिब्रील अमीन भी सलमान नहीं मार सकते वहाँ उसने ऊंचे मकाम तक ले गए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। इतना बड़ा मकाम मतलब रखा। तो जब उस रास्ते का जिक्र किया पुराने करीम ने तो लफ्ज इस्तेमाल किया सुभान अल्लज़ी अस्रा बिअब्दी, पाक है वो रात जो अपने बंदे को ले गई रात के वक्त में मस्जिद अक्सा से मस्जिद आराम। इससे बड़े बड़े अल्फाज बयान करवाए, लेकिन जहाँ इतना बड़ा मतलब बयान करवाया तो वहाँ अल्लाह ने ब्याज भी नहीं, तो वहाँ लगी अतरा ब्याज इशारा कर दिया कि इस इंसान इंसान का सबसे आला तरीन मकाम जो है वो अल्लाह का बंदा बन रहा है, बंदगी सबसे ऊंचा मकाम। इस वास्ते इंसान को ये सोचना चाहिए कि मेरा मरतबा जो है ये तो बंदगी का मरतबा है, लिहाजा न तकब्बुर मेरा हक है न बड़ाई मेरा हक है, मैं तो बंदा हूँ अल्लाह का और ये सबसे बड़ा मेरा वक्त है तो मैं बंदा हूँ। तो इस बात से किसी दूसरे शख्स के साथ अगर कोई दौलत मिली है इज्जत मिली है शोहरत मिली है तो उसके ऊपर ऐतराज का मुझे नहीं पहुँचता, मैं तो मैं भी बंदा हूँ वो भी बंदा है, दौलत में आगे बढ़ जाए चीजी में आगे बढ़ जाए, लेकिन हम बंदे भी में सब बराबर है, दोनों एजाद अल्लाह आपस में हम बंदे हम सब अल्लाह के बंदे हैं। तो बंदगी में इसका ख्याल दिल में रखा, तो जब बंदगी का ख्याल दिल में रहेगा तो कभी भी इंसान के दिल में तकब्बुर लगा होगा ना हसद लगा होगा। अल्लाह मुझे अपने हजरत की बात याद आ गई, बड़ी प्यारी बात उसी पर खत्म करता हूँ। हजरत ने फरमाया कि देखो भाई इस दुनिया के अंदर जितने लड़ाई झगड़े हैं वो पैदा होता है इस बात से कि कोई चाहता है कि मुझे बड़ा मनसब मिल जाए, बड़ा मरतबा मिल जाए, बड़ी इज्जत मिल जाए, तो इसी के पीछे लोग दौड़ते रहते हैं, अच्छी मुलाकात मिल जाए, अच्छा अहदा मिल जाए, अच्छा मनसब मिल जाए। लेकिन इख्तियार में नहीं, कोई चाहे कि मैं कोई बड़ा अहदा ले लूँ तो अहदा मिले इख्तियार में ऐसा आए थे अभी कुछ दिन पहले बड़े गाय में देखने में अच्छे खासे आदमी लग रहे थे, आखिर मुझे कहने लगे कि मैं पाकिस्तान कैसे कम करना चाहता हूँ, तो मुझे कुछ अगर चीज बताइए कैसे बन दिन में खाइज करा होगी बेचारे में तो मैं सरकार गठबंधन, लेकिन इख्तियार में नहीं कैसे बने, हालात चापड़ भी बने हम दुष्टिए लेकिन नहीं बन इख्तियार में नहीं। और अगर बन भी जाओ किसी वक्त तो अगर मिल भी जाए तो हजार खत्म करने वाले उसके ऊपर, और हर वक्त कुछ लोग ऐसे जो तुम्हें वहाँ से टांग पकड़ के खींचने की नजर बनाएंगे किसी तरह की उसके उतारे जिन पर मुशवरे करने वाले होंगे, राहत करने वाले अलग मौजूद और उतारने वाले अलग मौजूद, खुद अपने पर छोटे अलग मुसलत के पता नहीं कभी सिल जाए उससे ये औदा सिल जाएगा तो क्या करूँगा। फरमाया तो मैं तुम्हें एक ऐसा औदा बताता हूँ जो हर इंसान के इख्तियार में है जब चाहे हासिल कर ले, और अगर तुम हासिल कर लोगे तो कोई तुम पर हसद नहीं करेगा और न कोई तुमसे उससे माजूर कर सकेगा, और वो ऐसा है खादिम बन जाओ, खादिम बन जाओ अल्लाह के बंदे बन जाओ और खादिम बन जाओ, ये कहो कि मैं तो खादिम हूँ। तो खादिम बनने के लिए किसी सिफारिश की जरूरत नहीं, किसी रिश्वत देने की जरूरत नहीं, खादिम बन जाओ जब जाओ बन जाओ और जब समझे तो कोई तुम पर हमला नहीं करेगा, इस वास्ते कि तुम तो खिदमत कर रहे हो लोग, तो कौन असर करेगा इस मनसब की? अब लोग तुम्हें मजबूर कर सकता है उससे, इसलिए कि तुमने खुद खिदमत शुरू कर दी अपने घर वालों की, अपने मिलने जुलने वालों की, अपने दोस्तों की, अपने आबाद की, अपने अपने मुतालिकीन की खिदमत कर रहा, अपने मुल्क की, अपनी मिल्लत की, अपने कौम की खिदमत कर रहा है, तो कौन मजबूर करेगा? ये ऐसा मुल्कन है जिससे कोई तुम्हें मजबूर कर नहीं सकता। तो जब तक जा रहा है कि दूसरे ने इतना बड़ा मौका ले लिया, तो सब मुझे करो कि अल्हम्दुलिल्लाह मुझे इतना बड़ा मनसब हासिल है कि मैं अल्लाह का बंदा हूँ। ये मनसब ऐसा है कि कोई मुझसे छीन नहीं सकता, जीते जीत छीन नहीं सकता, किसी का कोई छीन नहीं सकता, लिहाजा मैं मुझे अल्लाह तला ने ये मनसब अदा फरमाया, उसके सहारे मुझे पूरी करने चाहिए, उसके सहारा अल्लाह के बंदे बन जाओ, फिर अल्लाह के बंदे बन जाओ, फिर सब भाई भाई हो जाओ। Thank you.